रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। मनसूनजन्य विपत्तिको सामनाका लागि तयारी अवस्थामा रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई संसदीय समितिको निर्देशन। हुम्लाको तिलगाउँमा गएको बाढ़ी पहिरोको विषयमा अध्ययन गर्न विज्ञ टोली आज हुम्ला पुग्यो। संविधान विरोधी कार्य गर्ने छूट कसैलाई नभएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। र भारतका विभिन्न शहरहरूमा भारी वर्षाका कारण जनजीवन प्रभावित। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई मनसूनजन्य विपद प्रति कार्यका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले वर्षायाम लागेसँगै बाढ़ी पहिरो डुबान जस्ता मनसूनजन्य विपत्ति आउन सक्ने हुँदा विपदमा परेकालाई राहत र उद्धारका लागि तयारी अवस्थामा बस्न समितिले प्राधिकरणलाई निर्देशन दिएको हो। बैठकमा सांसदहरूले सरकारले हरेक वर्ष मनसूनजन्य विपत्ति सामना गर्न तयार रहेको बताउँदै आए पनि बाढ़ी पहिरो र डुबानमा परि ठूलो जनधनको क्षति हुने गरेको भन्दै प्राधिकरणले विपद सामना गर्न फरक ढंगले उचित व्यवस्थापनको तयारी समयमै थाल्नुपर्नेमा जोड़ दिनुभयो। पहाड़ी इलाकाहरूमा विकासका पूर्वाधार निर्माण गरिँदा पहिरोको जोखिम बढ़ेकाले विपद मूल्यांकन गरेर मात्रै सड़क लगायतका विकासका काम गरिनुपर्ने, विद्यालय तहसम्म नै विपद जोखिमबारे सचेतना गरिनुपर्ने र सरकारले जोखिमपूर्ण बस्तीहरूको समयमै व्यवस्थापन गर्नुपर्ने सांसदहरूले जोड़ दिनुभयो। बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले प्राधिकरणले यस वर्ष आइपर्ने मनसूनजन्य विपत्ति सामना गर्न नयाँ रणनीति बनाएको जानकारी दिनुभयो। हुम्लाको नामखा गाउँपालिका छ लिमीको तिल गाउँमा गएको बाढ़ी पहिरोको कारण अध्ययन गर्न विज्ञ टोली आज हुम्ला पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ नेतृत्वको 3 सदस्यीय टोली आज सिमकोट पुगे लगत्तै उत्तरी नामखाको तिल गाउँतर्फ गएको हो। जेठ 1 गते राति 81 बाढ़ी आउँदा तिल गाउँका 32 जना घरबाट विस्थापित स्थानीय अहिले सुरक्षित स्थानमा विद्यालय र त्रिपालमा बस्दै आएका छन्। यस्तै तिल गाउँमा आएको हिमपहिरोले विस्थापित भएकाहरूलाई कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषयमा निजी क्षेत्रसँग छलफल गरेको छ। समितिको आजको बैठकमा निजी क्षेत्रले आगामी आर्थिक वर्ष 2082-83 बजेट मार्फत नीतिगत स्थिरता कायम गर्ने र लगानीको ढोका खोल्ने गरी बजेट ल्याउनु पर्ने माग गर्नुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले आगामी दशकलाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आगामी वर्षको बजेटले सामाजिक न्याय सहितको खुल्ला अर्थतन्त्रको विकास विस्तार, नयाँ चरणको आर्थिक सुधार, निजी क्षेत्रको प्रवर्धन, सुशासन अभिवृद्धि, राजस्व परिचालन तथा सार्वजनिक खर्च जस्ता पक्षलाई समेट्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले मुलुकको विकासको अवस्था हेरेर समावेशी र सन्तुलित बजेट विनियोजन गर्नुपर्ने, औचित्यका आधारमा आयोजना छनौट गरिनुपर्ने, राज्यको नेतृत्वदायी भूमिका, अर्थतन्त्रको विकासमा निजी क्षेत्रसँग सँगै अघि बढ़नुपर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै गरेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत बितेका 10 महिनामा गत वर्षको तुलनामा निर्यात 73% वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै गरेको बताउनु भएको छ। बितेका 10 महिनामा गत वर्षको तुलनामा निर्यात 73% वृद्धि भएको छ। यस अवधिमा 2 खर्ब 18 अर्बको निर्यात भएको छ। अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदैछौ प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरूलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। समितिको आजको बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै 1 महिनाभित्रै बुझाइसक्न निर्देशन दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले संविधान विरोधी कार्यहरू सरकारलाई मान्य नहुने बताउनु भएको छ। यही जेठ 6 गते बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले लोकतन्त्रमा सबैलाई लागेका कुरा बोल्न छूट रहेको तर त्यस्तो भन्दैमा संविधान विरोधी कार्य गर्ने छूट नभएको उल्लेख गर्नुभयो। मन्त्री गुरूङले सार्वभौम नेपाली जनताले बनाएको संविधानले नै राजतन्त्रको पक्षमा लाग्ने कुरा मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी मानेको भन्दै संविधान विरोधी गतिविधिमा नलाग्न सुझाव दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउबा र जापानका विदेश मन्त्री इवाया ताकेसी बीच आज टोकियोमा भेटवार्ता भएको छ। त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलहरू इमानदारीपूर्वक जनताका पक्षमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। मध्य पहाड़ी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तीबाङमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै किसान मजदूरका उत्पीड़ित वर्गका समस्या समाधानमा केन्द्रित हुने वातावरण बनाउने स्पष्ट पार्नुभयो। मध्य प्रदेश सरकार र सार्वजनिक सेवा प्रसारण नेपाल बीच मध्य प्रदेशको राजधानी जनकपुरको मध्य भवनमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको मध्य ब्यूरो कार्यालय सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ। मध्य प्रदेश सरकारले प्रयोग गर्दै आएको कवर्ड हलसँगैको चार कोठामा सार्वजनिक सेवा प्रसारण नेपालको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियो सहितको संरचना निर्माण गरेर विभिन्न प्रकारको प्रसारण सामग्री उत्पादन गरी रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दीवास तथा नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रबाट प्रसारण गर्ने सम्झौता भएको हो। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह, प्रदेश सरकारका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखी र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टको उपस्थितिमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा मध्य प्रदेश सरकारका तर्फबाट गृह संचार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराल तथा सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट रेडियो नेपाल मध्य प्रदेश बर्दीवास कार्यालयका प्रमुख राम पुकार रामले हस्ताक्षर गर्नुभएको छ। मध्य प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मध्य प्रदेशको राजधानी जनकपुरधाममा नेपालमा इतिहास बोकेको रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रदेशका गतिविधि जनता समक्ष लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ। प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट सहित का रेडियो नेपाल तथा नेपाल टेलिभिजनका प्रदेश कार्यालयका कर्मचारीसँगको भेटमा प्रदेश प्रमुख भण्डारीले मध्य प्रदेशका विषयहरूलाई उजागर गर्नमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको जनकपुरधाममा खोलिने ब्यूरो कार्यालयले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल सहित 11 जना विरूद्ध 23,22,000 रूपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सोरू गाउँपालिका वडा नम्बर 10 स्थित शहीद गेटदेखि कोटसम्म सड़क निर्माणमा बढ़ी काम गरेको भनी प्राविधिक मूल्यांकन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको आरोपमा 11 जना विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। राजधानी नयाँ दिल्ली लगायतका शहरहरूमा हिजो साँझ असिना सहितको भारी वर्षाले चारजनाको मृत्यु भएको छ। आँधीहुरी सहितको वर्षाले रूखहरू उखलिएको र विद्युत पोल ढल्दा रेल र हवाई उडान समेत प्रभावित भएको समाचारमा जनाइएको छ। भारतको दक्षिण तटीय क्षेत्रमा आगामी 6-7 दिन अति भारी वर्षाको सम्भावना रहेको भारतीय मौसम एजेन्सीले जनाएको छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी आर्थिक वर्ष 2082-83 को बजेट लेखनको अन्तिम तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट लेखनको काम भइरहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्याम प्रसाद भण्डारीले बताउनुभयो।
अर्थ मन्त्रालयले विशेष रूपमा मन्त्रालयहरूसँगको सिलिङ अनुसारको कुराहरूलाई बजेट मिलान गराउने कुराहरू र आन्तरिक गृह कार्यमा भन्नुपर्छ विशेष गरेर त्यसको लागि जुटिरहेको अवस्था छ। अहिले सुझावहरूमा विशेष गरेर आन्तरिक उत्पादन बढाउने कुराहरूमै विशेष जोड छ। स्वरोजगारीहरू सिर्जना गर्ने, रोजगारीका अवसरहरू सिर्जना गर्ने, अहिले युवाहरू जुन बाहिर विदेशमा जानु परिरहेको अवस्था छ, देशभित्र देशको विकास निर्माणसँग जोड्ने कुराहरूलाई अलिकति बढी फोकस गरेर त्यस्ता खालका सुझावहरू आएको अवस्था छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटबारे सबै विषयगत मन्त्रालय, विभागहरू, राष्ट्रिय योजना आयोग, राजनैतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो। अर्थमन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग परामर्श गर्नुभएको थियो। अर्थ मन्त्रालयले विकास साझेदारहरू, पूर्व अर्थमन्त्रीहरू, पूर्व अर्थ सचिवहरू, अर्थविदहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका विषयगत संघ संस्थाहरूसँग समेत परामर्श गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ। बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका पदाधिकारी र नागरिकले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए। अर्थ मन्त्रालयले बजेट सम्बन्धी सुझाव दिन सार्वजनिक रूपमा आह्वान गरेको थियो। यही जेठ 14 गते संसदमा आर्थिक सर्वेक्षण र जेठ 15 गते बजेट वक्तव्य पेश हुनेछ। नेपाल स्टक एक्सचेन्ज नेप्से बिहिबार 19.04 अङ्क बढेर 2688 कायम भएको छ। नेप्से बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ। अघिल्लो दिन 10.69 अर्ब कारोबार भएकोमा बिहिबार 9.82 अर्ब कारोबार भएको छ। बिहिबार बैंकिङ सेक्टरले शेयर बजारलाई उचालेको छ। धेरैजसो सेक्टर घटे पनि बैंकिङ सबैभन्दा धेरै 3.82% बढेपछि समग्र नेप्से परिसूचक बढेको हो।
अब खेल समाचार रमेश टमाटाबाट।
शहीद स्मारक बी डिभिजन लीगको आफ्नो अन्तिम खेलमा रानीपोखरी कर्नर टीम आरसीटीले श्रीकुमारी क्लबमाथि जित निकालेको छ। एन्फा मैदान सातो बाटोमा बिहिबार भएको खेलमा आरसीटीले श्रीकुमारीलाई 4-1 हरायो। एकपक्षीय खेलमा आरसीटीलाई जिताउन विवेक राई र अजित गुरूङले 2 गरे। श्रीकुमारीका लागि राजकुमार सेङतानले सान्त्वना गोल फर्काए। लीगको अन्तिम जितसँगै आरसीटीले 13 खेलबाट 18 अङ्क बनाएको छ। यससँगै आरसीटीले बी डिभिजनको स्थान बचाएको छ। लीगमा सहभागी 14 क्लब मध्ये प्लानिङ बोइज युनाइटेड च्याम्पियन र श्री भगवती क्लब उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको छ। लीगको अन्तिम खेलसँगै समापन शुक्रबार हुनेछ। लीगको विजेताले 15 लाख रूपियाँ, उपविजेताले 10 लाख र तेस्रो हुनेले 5 लाख रूपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। विभागीय टोली नेपाल एबीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले पोखरामा बिहिबारदेखि शुरू भएको 9 प्रधानमन्त्री कप एनबीए लीगको पुरूषतर्फ विजय शुरूआत गरेका छन्। पोखरा रंगशाला स्थित बहुद्देश्य कवर हलमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषदलाई 3-0 सोझो सेटमा हरायो। एपीएफले 25-19, 25-16, 25-16 सहज जित निकालेको छ। अर्को खेलमा गण्डकीले कोशी प्रदेश खेलकुद विकास परिषदलाई 3-1 सेटमा हरायो। गण्डकीले 25-15, 21-25, 25-22, 25-20 नतिजा निकालेको थियो। यस्तै महिलातर्फ एपीएफले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई 3-0 तथा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई 3-1 सेटमा हराएको छ। कर्णाली प्रदेश स्तरीय अन्डर 16 क्रिकेट छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ। फाइनलमा कालीकोटलाई 52 रनले हराउँदै सुर्खेतले उपाधि चुमेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुर्खेतले निर्धारित 15 ओभरमा 7 विकेटको क्षतिमा 117 रन बनाएको थियो। सुर्खेतका नमन सिंह थापाले सर्वाधिक 27 रन बनाए। 28 बलको सामना गरेका थापाले 4 चौका प्रहार गरे। कालीकोटका धीरेन्द्र शाहीले 3 ओभरमा 22 रन खर्चिएर 2 विकेट लिए भने नवीन न्यौपाने, कवि बम र निखिल तिरुवाले 1-1 विकेट लिए। जवाफी ब्याटिङ थालेको कालीकोटले 4 विकेट गुमाएर 65 रन मात्रै बनाउन सकेको त्यहाँबाट हाम्रा संवाददाता आकाश तारा बैकले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा मनसुनजन्य विपत्तिको सामनाका लागि तयारी अवस्थामा रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई संसदीय समितिको निर्देशन। हुम्लाको तिलगाउँमा गएको बाढ़ी पहिरोको विषयमा अध्ययन गर्न विज्ञ टोली आज हुम्ला पुग्यो। संविधान विरोधी कार्य गर्ने छूट कसैलाई नभएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई र भारतका विभिन्न शहरहरूमा भारी वर्षाका कारण जनजीवन प्रभावित। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।